तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार 6/29/2024। विषय क्रिस्टियन साइन्स स्वर्ण पाठ मिका तर हे बेथलेहम एप्रा तिमी जो यहुदाका हजारौंका बीचमा सानो छौ तर तिमीबाट एउटा इसरायलको शासक मेरो निम्ति आउनेछ। उहाँको सुरुवात प्राचीन कालदेखि नै छ धेरै अघिदेखि। उत्तरदायी पढाई मिका यसैया अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बतानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेश्वरको महिमाले खुवाउँछ। तिनीहरू सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्तसम्म महान रहनेछ। कुनै विशेष बालक जन्मदा त्यस्तो घटना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनुहुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नौ अचम्मका सल्लाहकार पराक्रमी परमेश्वर सनातनका पिता शान्तिका राजकुमार कहलाउनु हुनेछ। उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा सदाको लागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नुहुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरू प्रति उत्कट प्रेम छ। यस उत्तेजित जोसले गर्दा यो सबै उहाँद्वारा गरिनेछ। प्रत्येक बेसी पूर्ण घर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो टेरो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ। तब परमप्रभुको महिमा प्रकट गरिनेछ अनि सँगसँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु स्वयंले यी कुराहरू भन्नुभएको थियो। पाठ सेरमन बाइबलबाट यसैया यस्सीको ठुटाबाट एउटा सानो रुख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हागा बढ्नेछ। परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान बुद्धि मार्गदर्शन र शक्ति प्रदान गर्नेछ अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन। सुनेको कुराको आधारमा उनले न्याय गर्ने छैन। उसले गरिब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरिब मानिसहरूलाई कुट्नु पर्ने पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्ने पर्छ भन्ने निर्णय लिँदछ तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ। त्यस बेला बुवासोहरू थुमाहरूसम्म चुपचाप बस्नेछन् अनि बाघहरू पाठाहरूसम्म बस्नेछ। सिंहहरू बाछा र भैँसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक अर्कालाई आघात पुर्याउने छैन। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन् तिनीहरूले कुनै चिजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने, समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा परिपूर्ण हुनेछन्। मत्तय येशु ख्रिष्टकी आमा मरियमको मगनी युसुफसँग भएको थियो, तर तिनीहरूको विवाह हुनुभन्दा अघि नै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। मरियमका पति युसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाहँदैन थिए, यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए। तर जब युसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनी कहाँ आए। दूतले भने, युसुफ दाउदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन, उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्, तिमीले उहाँको नाउँ येशु राख्नु, उनलाई त्यो नाउँ दिनु, किनभने उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ। अग्मवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्। कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्। तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्। इम्मानुएलको अर्थ हो परमेश्वर हामीहरूसित हुनुहुन्छ। जब युसुफ निद्राबाट बिउजे, परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यही गरे। युसुफले मरियमलाई विवाह गरे, तर मरियमले पुत्र नजन्माउन्जेलसम्म युसुफले तिनीसित सहवास गरेनन्, अनि युसुफले पुत्रको नाम येशु राखिदिए। मत्तय युदिया भन्ने ठाउँको बेथलेहेम सहरमा येशुको जन्म भएको थियो। हेरोद राजा भएको बेलामा उहाँको जन्म भएको थियो। जब येशुको जन्म भयो, केही ज्योतिषीहरू पूर्वबाट यरुसलेममा आए। ती ज्योतिषीहरूले मानिसहरूलाई यसो भनी सोधे, यहुदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ। हामीले पूर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यो। हामी उहाँको आराधना गर्न आएका छौ। जब राजा हेरोदले यहुदीहरूका यी नयाँ राजाको बारेमा सुने, हेरोद यस घटनाबाट चिन्तित भए। यसकारण यरुसलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहुदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, ख्रिस्टको जन्म कहाँ हुने हो? तिनीहरूले जवाफ दिए, यहुदियाको बेथलेहेम सहरमा। अग्मवक्ताद्वारा यस विषयमा लेखिएको छ, ए बेथलेहेम यहुदाको मुलुक, तो यहुदाका शासकहरूका माझ महान छस्, हो तबाट एकजना शासक आउनेछन् जो मेरो मानिस इसरायलको रखवाल गर्नेछन्। त्यसपछि हेरोदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेथलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने, जाओ र बालकको बारेमा ठिकसँग पत्ता लगाओ, जब त्यो बालकलाई भेट्टाउनेछ तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु। राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए, जुन तारा तिनीहरूले पूर्वमा देखेका थिए। फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि अघि गयो र त्यही अडियो। तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुसी भए। तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मुर्रका बेटी झुकाएर चढाए। लुगा। सानो बालक दिन प्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो। निस्तार चाडको बेला प्रत्येक रोज नै येशूको आमा बाबु यरुसलेम जाने गर्थे। जब येशू 12 रोजको हुनुभयो, सधैँ उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। जब भोज सिद्धियो, तिनीहरू घर एर्फकिरहेका थिए। तर बालक येशू यरुसलेममा नै बस्नुभयो। उहाँको विषयमा आमा बाबुलाई केही थाहा भएन। तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ। यसकारण तिनीहरू दिनभरि हिँडिरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे। तर युसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्दा तिनीहरू उहाँलाई खोज्न यरुसलेम फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशु मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिनु भएको थियो। जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। जब उहाँका आमा बाबुले उहाँलाई भेटे, तिनीहरू आश्चर्यचकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, पुत्र, तिमीले हामीलाई किन यसो गर्यो? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौ। तब येशूले तिनीहरूलाई भन्नुभयो, तपाईँहरूले मलाई किन खोजिरहनु भएको? के तपाईँहरू जान्नुहुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यही रहनुपर्छ? येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। अनन्त कायम राख्नेहरूको लागि आजको दिन आशीर्वादको साथ ठुलो छ। बिउजिएको गोर्खालोले बिहानको पहिलो बेहोस किरणहरू देख्छ, उठेको दिनको पूर्ण चमक आउँछ। त्यसैले अग्नबत्ता गोर्खालाहरूलाई फिक्का तारा चम्काइयो। तैपनि यो रात पार गर्यो र पुग्यो जहाँ अस्पष्टतामा बेथलेहेम बेब ख्रिस्टको मानव हिराल सत्य, जसले ख्रिस्ट येशु मार्फत मुक्तिको मार्गलाई स्पष्ट रूपमा स्पष्ट पार्छ। त्रुटिको रात पार नभई बिहानसम्म बिहानको किरण र अस्तित्वको मार्गदर्शक तारा चम्किन्छ। विज्ञानीहरूलाई ईश्वरीय विज्ञानको यो तारालाई हेर्न र पछ्याउन अनन्त सद्भावको बाटो उज्यालो पार्न नेतृत्व गरिएको थियो। चिन्तकहरूको समय आएको छ। सत्य, सिद्धान्तहरू र समय सम्मान प्रणालीहरूबाट स्वतन्त्र मानवताको पोर्टलमा दस्तक दिन्छ। विगत सबको सन्तुष्टि र भौतिकवादको शीतल परम्परा क्षतविच्छेद हुँदै गइरहेको छ। परमेश्वरको अज्ञानता अब विश्वासको पाइलाको रुन्दा हुन। आज्ञाकारिताको एकमात्र ग्यारेन्टी उहाँको सही आसनका हो, जसलाई सही जान्नको लागि अनन्त जीवन हो। साम्राज्यहरू पतन भए तापनि परमप्रभुले सदा सर्वदा शासन गर्नुहुनेछ। पुस्तकले नयाँ विचारहरू प्रस्तुत गर्छ, तर यसले तिनीहरूलाई द्रुत रूपमा बुझ्न सक्दैन। अग्लो ओक काट्ने र नराम्रो ग्रेनाइट काट्ने यो बलियो अग्रगामीको काम हो। अग्रगामीले हासिल गरेका छन् भने भविष्यका युगहरूले घोषणा गर्नुपर्छ। क्रिस्टियन विज्ञानको भौतिक निको पार्ने परिणामहरू अब येशूको समयमा ईश्वरीय सिद्धान्तको सञ्चालनबाट पाइन्छ। जस अघि पाप र रोगले मानव चेतनामा आफ्नो वास्तविकता गुमाउँछन् र प्राकृतिक रूपमा र आवश्यक रूपमा अन्धकारले प्रकाश र पापलाई स्थान दिन्छ। सुधार अब त्यसबेला यी शक्तिशाली कामहरू अलौकिक हुन तर परम प्राकृतिक छन्। तिनीहरू इम्मानुएलको चिन्ह हुन् वा परमेश्वर हामीसँग एक ईश्वरीय प्रभाव जुन मानव चेतनामा सबै उपस्थित हुन्छ र आफैलाई दोहोर्याउँछ पहिले नै प्रतिज्ञा गरिएको थियो। कैदीहरूलाई मुक्तिको प्रचार गर्न अर्थको र अन्धाहरूलाई दृष्टि पुनः प्राप्ति चोट लागेका तिनीहरूलाई स्वतन्त्रतामा सेट गर्न येशू कन्याको छोरा हुनुहुन्थ्यो। उहाँलाई परमेश्वरको वचन बोल्न र नश्वरहरूलाई तिनीहरूले बुझ्न र बुझ्न सक्ने मानवताको रूपमा देखा पर्न नियुक्त गरिएको थियो। उहाँको बारेमा मरियमको अवधारणा आध्यात्मिक थियो किनकि केवल शुद्धताले सत्य र प्रेमलाई प्रतिबिम्बित गर्न सक्छ जुन स्पष्ट रूपमा असल र शुद्ध ख्रीष्ट येशूमा अवतार थिए। उसले उच्चतम प्रकारको दिव्यता व्यक्त गर्यो जुन त्यस युगमा शारीरिक रूपले व्यक्त गर्न सक्छ। वास्तविक र आदर्श पुरुषमा देहधारी तत्व प्रवेश गर्न सक्दैन। यसरी ख्रीष्टले आफ्नो स्वरूपमा परमेश्वर र मानिस बीचको संयोग वा आत्मिक सम्झौतालाई चित्रण गर्नुहुन्छ। नाजरतको येशूको आगमनले ईसा युगको पहिलो शताब्दीलाई चिन्ह लगाइयो तर ख्रिस्ट वर्षको सुरुवात वा दिनको अन्त्य बिना नै हुनुहुन्छ। क्रिस्चियन युगको अघि र पछि दुवै पुस्ताहरूमा ख्रिस्ट आध्यात्मिक विचारको रूपमा ईश्वरको प्रतिबिम्ब ख्रिस्ट सत्यलाई ग्रहण गर्न तयार भएका सबैका लागि केही मात्रामा शक्ति र अनुग्रहको साथ आउनु भएको छ। हाम्रो गुरुले बिरामीहरूलाई निको पार्नुभयो, ईसाई उपचारको अभ्यास गर्नुभयो र आफ्ना विद्यार्थीहरूलाई यसको ईश्वरीय सिद्धान्तको सामान्यताहरू सिकाउनुभयो तर रोग निको पार्ने र रोकथाम गर्ने यस सिद्धान्तलाई देखाउनको लागि उनले कुनै निश्चित नियम छोडेनन्। यो नियम क्रिस्चियन विज्ञानमा पत्ता लगाउन बाँकी थियो। 1900 शताब्दीको अन्तमा मैले क्रिस्चियन विज्ञानको ईश्वरीय नियमहरू प्रदर्शन गरे। तिनीहरूलाई व्यापक व्यावहारिक परीक्षणमा पेश गरियो र जताततै जब इमानदारीपूर्वक मानवीय रूपमा प्रदर्शन गर्न सम्भव भएको परिस्थितिमा लागू गरियो यो विज्ञानले देखायो कि सत्यले आफ्नो ईश्वरीय र निको पार्ने प्रभावकारिता गुमाएको छैन। यद्यपि येशूले यी नियमहरू अभ्यास गरेको शताब्दीहरू बितिसकेका थिए यहुदियाका पहाडहरू र गालिलका उपत्यकाहरूमा यो अपोलिटिकल सिद्धान्तले इमानुएलको प्रकाशलाई बोल्याउँछ परमेश्वर हामीसँग सार्वभौम सदा उपस्थिति मानिसका छोराछोरीहरूलाई हरेक रोगबाट छुटकारा दिन्छ त्यो शरीरको उत्तराधिकारी हो। क्रिस्चियन विज्ञान मार्फत धर्म र चिकित्सा एक ईश्वरीय प्रकृति र सार सम्प्रेरित छन्। ताजा पिनियनहरू विश्वास र समझलाई दिन्छ र विचारहरूले आफूलाई बौद्धिक रूपमा परमेश्वरसँग परिचित गराउँछ। मृत्यु उपत्यकाको छायामा पहिले नै उभिएर नश्वर अस्तित्वको सिमाना नजिक हुँदा मैले दिव्य विज्ञानमा यी सत्यहरू सिके कि सबै वास्तविक अस्तित्वहरू ईश्वर दिव्य मन र त्यो जीवन सत्य र प्रेम सबै हुन्। शक्तिशाली र सदैव वर्तमान ती सत्यको विपरीत जसलाई त्रुटी पाप रोग रोग मृत्यु भनिन्छ झुटो भौतिक भावनाको झुटो गवाही हो वस्तुमा मनको मेरो खोज त्यो गल्ती नश्वर गलत नामको दिमागले नश्वर शरीरको सबै जीव र कार्यहरू उत्पादन गर्दछ मेरो विचारहरूलाई नयाँ च्यानलहरूमा काम गर्न सेट गर्यो र दिमाग सबै हो र पदार्थ प्रमुखको रूपमा शून्य छ भन्ने प्रस्तावको मेरो प्रदर्शनको नेतृत्व गर्यो दिमाग विज्ञानमा कारक क्रिस्टियन विज्ञानले विवादास्पद रूपमा प्रकट गर्दछ कि दिमाग सबैमा छ कि केवल वास्तविकताहरू ईश्वरीय दिमाग र विचार हुन् मेरो खोजपछि तीन वर्षसम्म मैले यो मानसिक उपचारको समस्याको समाधान खोजे धर्मशास्त्र खोजे र अरू थोरै बढे समाजबाट टाढिए र सकारात्मक नियम खोज्नको लागि समय र शक्ति समर्पित गरे खोज मिठो शान्त र आशाले भरिएको थियो स्वार्थी वा निराशाजनक थिएन मलाई सबै सामञ्जस्यपूर्ण मन कार्यको सिद्धान्त परमेश्वर हुन थाहा थियो र त्यो उपचार आदिम विषय उपचारमा पवित्र उत्थान विश्वासद्वारा उत्पादन गरिएको थियो तर मलाई यो उपचारको विज्ञान थाहा हुनुपर्छ र मैले ईश्वरीय प्रकाश तर्क र प्रदर्शनको माध्यमबाट पूर्ण निष्कर्षमा पुग्ने मेरो बाटो जिते बुझाइमा सत्यको प्रकटीकरण मलाई क्रमशः र स्पष्ट रूपमा ईश्वरीय शक्तिद्वारा आयो जब एक नयाँ आध्यात्मिक विचार पृथ्वीमा जन्मिन्छ यसै यहाँको भविष्य सूचक धर्मशास्त्र नयाँ रूपमा पूरा हुन्छ हाम्रो सामु एउटा बच्चा जन्मन्छ र उसको नाम अद्भुत भनिनेछ मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु दैनिक प्रार्थना प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ तपाईँको राज्य आउँछ ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन् पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखेल्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ भविष्यवाणी गर्न न्याय गर्ने निन्दा गर्ने सल्लाह दिने प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ